ശരീ കലൗ വാഷദന്ന മുഹമ്മദൻ അബ്ദൂ വരസൂലോ ലാമ സല്ലല്ലാ സയ്യദനാ വ മൗലാനാ മുഹമ്മദൻ വാലാല സയ്യദനാ വ മൗലാനാ മുഹമ്മദൻ വബാരിക് വസല്ലിം ഖാതമുൽ അംബിയാ ഹസ്രത് മുഹമ്മദ് മുസ്തഫ അഹമ്മദ് മുസ്തഫ സല്ലല്ലാഹു അലൈഹി വസല്ലം കെ ഗുലാം ഔർ ഹമാരെ ഇമാം ബാനിയ ജമാഅത്ത് അഹമ്മദിയ ഹസ്രത് മസീഹ് മൗഊദ് വ മഹ്ദി മസൂദ് അലൈഹി സ്വലാത്തു വസ്സലാം കെ ഈമാൻ അഫ്രോസ് ഔർ റൂഹ് പർവർ മൽഫൂദാത്. فرمایا حقیقی اور ابدی اور لذت مجسم جو جوڑ ہے وہ انسان اور خدا تعالی کا ہے. مجھے سخت اضطراب ہوتا اور کبھی کبھی یہ رنج میری جان کو کھانے لگتا ہے कि एक दिन अगर किसी को रोटी या खाने का मजा ना आए तो तबीब के पास जाता और कैसी कैसी मिन्नतें और खर्च करता, दुख उठाता है कि वो मजा हासिल हो. वो नामर्द जो अपनी बीवी से लज्जत हासिल नहीं कर सकता, बाज औकात घबरा घबरा कर खुदकुशी के इरादे तक पहुंच जाता और अक्सर मौतें इस किस्म की हो जाती हैं. मगर आ वो मरीज दिल, वो नामुराद क्यों कोशिश नहीं करता जिसको इबादत में लज्जत नहीं आती, उसकी जान क्यों गम से निडाल नहीं हो जाती, दुनिया और उसकी खुशियों के लिए क्या कुछ करता है मगर अबदी और हकीकी राहतों की वो प्यास और तड़प नहीं पाता, किस कदर बेनसीब है, कैसे ही मारूम है. आर्जी और फानी लज्जतों के इलाज तलाश करता है और पा लेता है. क्या हो सकता है कि मुस्तकिल और अबदी लज्जत के इलाज ना हो, हैं और जरूर हैं, मगर तलाश हक में मुस्तकिल कदम दरकार है. कुरान करीम में एक मौके पर अल्लाह ताला ने सालहीन की मिसाल औरतों से दी है. इसमें भी सिर और भेद है. ईमान लाने वालों को मरियम और आसिया से मिसाल दी है, यानी खुदा ताला मुशरिकीन में से मोमिनों को पैदा करता है. बहरहाल औरतों से मिसाल देने में दरअसल एक लतीफ राज का इजहार है. यानी जिस तरह औरत और मर्द का बाम ताल्लुक होता है, इसी तरह पर उबूदियत और रबूबियत का रिश्ता है. अगर औरत और मर्द की बाम मुआफ़त हो और एक दूसरे पर फरिश्ता हो तो वो जोड़ एक मुबारक और मुफीद जोड़ होता है, और वरना निजाम खानगी बिगड़ जाता है और मकसूद पे ज़ाद हासिल नहीं होता. मर्द और जगह खराब होता है, सदहा किस्म की बीमारियां ले आता है, आतशक से मज़ूम होकर दुनिया में ही मारूम हो जाता है. और औलाद हो भी जाए तो कई पुस्तक ये सिलसिला बराबर चला जाता है. और इधर औरत बेहयाई करती फिरती है और इज्जत व आबरू को डबो कर सच्ची राहत हासिल नहीं कर सकती. गर्ज जोड़े से अलग होकर किस कद बद नतायज और फितने पैदा होते हैं. इसी तरह इंसान रूहानी जोड़े से अलग होकर मजलूम और मखजूल हो जाता है. दुनियावी जोड़े से ज्यादा रंजो मसायब का निशाना बनता है, जैसे कि औरत और मर्द के जोड़े से एक किस्म की बका के लिए हज है, इसी तरह पर अबूदियत और रबूबियत के जोड़े में एक अबदी बका के लिए हज मौजूद है. सूफी कहते हैं जिसको ये हज नसीब हो जावे वो दुनिया व माफी आके तमाम हजूर से बढ़कर तरजीह रखता है. अगर सारी उम्र में एक बार भी उसको मालूम हो जाए तो उसमें ही फना हो जावे. लेकिन मुश्किल तो यह है कि दुनिया में एक बड़ी तादाद ऐसे लोगों की है जिन्होंने इस राज को नहीं समझा और उनकी नमाजें सिर्फ डकरे हैं और ओपरे दिल के साथ एक किस्म की कब्ज और तंगी से सिर्फ नशिस्तों पर खास के तौर पर होती हैं। मुझे और भी अफसोस होता है जब मैं ये देखता हूँ कि बाज़ लोग सिर्फ इसलिए नमाजें पढ़ते हैं कि वो दुनिया में मोतबर और काबिल इज्जत समझे जावें, और फिर इस नमाज से ये बात उनको हासिल हो जाती है, यानी वो नमाजी और परहेजगार कहलाते हैं। फिर उनको क्यों ये खा जाने वाला काम नहीं लगता कि जब झूठ मूठ और बेदिल की नमाज को ये मर्तबा हासिल हो सकता है, तो क्यों एक सच्चे आबिद बनने से उनको इज्जत ना मिलेगी, और कैसी इज्जत मिलेगी। गर्ज मैं देखता हूं कि लोग नमाजों में गाफिल और सुस्त इसलिए होते हैं कि उनको उस लज्जत और सुरूर से इतला नहीं जो अल्लाह ताला ने नमाज के अंदर रखा है, और बड़ी भारी वजह उसकी यही है। फिर शहरों और गांव में तो और भी सुस्ती और गफलत होती है। 150वां हिस्सा भी तो पूरी मुस्तैदी और सच्ची मोहब्बत से अपने मौलाए हकीकी के हुजूर सर नहीं झुकाता। फिर सवाल यही पैदा होता है कि क्यों उनको इस लज्जत की इतला नहीं, और न कभी उन्होंने इस मजे को चखा, और मजाहे में ऐसे आकाम नहीं है कभी ऐसा होता और मजाहे में ऐसे आकाम नहीं है कभी ऐसा होता है कि हम अपने कामों में मुबतला होते हैं और मुअज्जिन अजान दे देता है, फिर वो सुनना भी नहीं चाहते, गोया उनके दिल दुखते हैं। ये लोग बहुत ही काबिले रहम है। बाद लोग यहाँ भी ऐसे हैं कि उनकी दुकानें देखो तो मस्जिदों के नीचे हैं, मगर कभी जाकर खड़े भी तो नहीं होते। बस मैं ये कहना चाहता हूँ कि खुदा ताला से नहायत सोच और जोश के साथ ये दुआ मांगनी चाहिए कि जिस तरह फलों और अशिया की तरह 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 की लज्जतें अदा की हैं, नमाज और इबादत का भी एक बार मजाक चखा दे। खाया हुआ याद रहता है। देखो अगर कोई शख्स किसी खूबसूरत को एक सुरूर के साथ देखता है तो उसे खूब याद रहता है, और फिर अगर किसी बदशक्स और मकरूह हयात को देखता है तो उसकी सारी हालत बेएतबार उसके मुजस्सम होकर सामने आ जाती है। हाँ अगर कोई ताल्लुक ना हो तो कुछ याद नहीं रहता। इसी तरह बेनमाजों के नजदीक नमाज एक तावान है कि नाक सुबह उठकर सर्दी में वुजू करके ख्वाब राहत छोड़कर कई किस्म की आसानियों को खोकर पढ़नी पड़ती है। असल बात यह है कि इसे बेजारी है, वो उसको समझ नहीं सकता। उस लज्जत और राहत से जो नमाज में है उसको इतला नहीं कि नमाज में लज्जत क्यों कर हासिल हो। मैं देखता हूं कि एक शराबी और नशाबाज इंसान को जब सुरूर नहीं आता तो वो पै दर पै प्याले पीता चला जाता है, यहां तक कि उसको एक किस्म का नशा आ जाता है। दानिशमंद और बुजुर्ग इंसान इससे फायदा उठा सकता है, और वो ये कि नमाज पर दवाम करे और पढ़ता चला जावे यहां तक कि उसको सुरूर आ जावे। और जैसे शराबी के जहन में एक लज्जत होती है जिसका हासिल करना उसका मकसूद भी ज्यादा होता है, इसी तरह से जहन में और सारी ताकतों का रुझान नमाज में उसी सुरूर का हासिल करना हो, और फिर एक खुलूस और जोश के साथ कम अज कम इस नशाबाज के इस्तराब और कल्ब कलको तरब की मानंदी एक दुआ पैदा हो कि वो लज्जत हासिल हो। तो मैं कहता हूं और सच कहता हूं कि यकीनन यकीनन वो लज्जत हासिल हो जाएगी। हजरत अक्दस फरमाते हैं, नमाज पढ़ते वक्त उन मफाद का हासिल करना भी मलहूज हो जो इससे होते हैं, और एहसान पेश नजर रहे। इन्नल हसनाते युज़हिबन सय्यात, नेकियां बदियों को जायल कर देती, पस इन हसनात को और लज्जात को दिल में रखकर दुआ करे कि वो नमाज जो कि सिद्दीकों और मोहसिनों की है वो नसीब करे। ये जो फरमाया इन्नल हसनात युज़हिबन सय्यात, यानी नेकियां या नमाज बदियों को दूर करती है, या दूसरे मकाम पर फरमाया नमाज फवाहिश और बुराइयों से बचाती है। और हम देखते हैं कि बाज़ लोग बावजूद नमाज पढ़ने के फिर बदियां करते हैं। इसका जवाब यह है कि वो नमाजें पढ़ते हैं मगर ना रूह और रास्ते के साथ, वो सिर्फ रस्म और आदात के तौर पर टकरे मारते हैं। उनके रूह मुर्दा है, अल्लाह ताला ने उनका नाम हसनात नहीं रखा, और यहां जो हसनात का लफ्ज रखा असलात का लफ्ज नहीं रखा, बावजूदे के माने वही है। इसकी वजह यह है कि ता नमाज की खूबी और हुस्न व जमाल की तरफ इशारा करे, कि वो नमाज बदियों को दूर करती है जो अपने अंदर एक सच्चाई की रूह रखती है और फैज की तासीर उसमें मौजूद है। वो नमाज है, नमाज नशिस्त और बर्खास्त का नाम नहीं है, नमाज का मक्स और रूह वो दुआ है जो एक लज्जत और सरूर अपने अंदर रखती। अरकान नमाज दरअसल रूहानी नशिस्त और बर्खास्त हैं। इंसान को खुदा ताला के रूबरू खड़ा होना पड़ता है और क़याम भी आदाब खिदमत गारा में से है। रुकू जो दूसरा हिस्सा है बतलाता है कि गोया तैयारी है कि वो तामील हुक्म को किस कदर गर्दन झुकाता है, और सजदा है कमाल आदाब और कमाल तजल्ल और नेस्टी को जो इबादत का मकसूद है जाहिर करता है। ये आदाब और तुरख हैं जो खुदा ताला ने बतौर याददाश्त के मुकर्रर कर दिए हैं और जिस्म को बातनी तरीक से हिस्सा देने के खातर उनको मुकर्रर किया है। अलावाजी इस बातनी तरीके इस बात की खातिर एक जाहिरी तरीक भी रखती है। अब अगर जाहिरी तरीक में जो अंदरूनी और बातनी तरीक का एक अक्स है सिर्फ नकाल की तरह नकलें उतारी जावें और उसे एक बारह ग्राह समझकर उतार फेंकने की कोशिश की जावे तो तुम ही बता दो कि इसमें क्या लज्जत और हज आ सकता है, और जब तक लज्जत और सरूर ना आए उसकी हकीकत क्यों कर मुतहक्किक होगी। और ये उस वक्त होगा जबकि रूह भी हमानेस्ती और तजल्लुल ताम होकर आस्ताना अलुहियत पर गिरे और जो जुबान बोलती है रूह भी बोले। उस वक्त एक सुरूर और नूर और तस्कीन हासिल हो जाती है। मैं इसको और खोल कर लिखना चाहता हूं कि इंसान जिस कदर मराते तय करके इंसान होता है, यानी कहां नुतफा बल्कि ऐसे भी पहले नुतफे के अज्जा यानी मुख्तलिफ किस्म की अग्जिया और उनकी साख्त और बनावट, फिर नुतफा के बाद मुख्तलिफ मदारस के बाद बच्चा, फिर जवान बूढ़ा गर्ज, इन तमाम आलमों में उस पर मुख्तलिफ औकात गुजरे हैं अल्लाह ताला की रबूबियत का मोतरिफ हो और वो नक्शा हरान उसके जहन में खींचा रहे तो अभी वो इस काबिल हो सकता है कि रबूबियत के मद्दे मुकाबल में अपनी अबूदियत को डाल दे। गर्स मुद्दा यह है कि नमाज में लज्जत और सुरूर भी अबूदियत और रबूबियत के एक ताल्लुक से पैदा होता है। जब तक अपने आप को अदम मास या मुशाबे बिल आदम करार देकर जो रबूबियत का जाती तकाजा है ना डाल दे उसका फैजान और परताव इस पर नहीं पड़ता, और अगर ऐसा हो तो फिर आला दर्जे की लज्जत हासिल होती है जिससे बढ़कर कोई हज नहीं। इस मकाम पर इंसान के रूह जब हमानेस्ती हो जाती है तो वो खुदा की तरफ एक चश्मे की तरह बहती है और मासवल्ला से उसे इनकता ताम हो जाता है। उस वक्त खुदा ताला की मोहब्बत उस पर गिरती है। इस इतिसाल के वक्त इन दो जोशों से जो ऊपर की तरफ से रबूबियत का जोश और नीचे की तरफ अबूदियत का जोश होता है, एक खास कैफियत पैदा होती है। इसका नाम सलात है। बस यही वो सलात है जो सैयाद को भस्म कर जाती है और अपनी जगह एक नूर और चमक छोड़ देती है जो साले को रास्ते के खतरात और मुश्किलात के वक्त एक मुनव्वर शमा का काम देती है और हर किस्म के खसो खाशाक और ठोकर के पत्थरों और खारो खस से जो उसकी राह में होती हैं आगाह करके बचाती है। और यही वो हालत है जबकि इन सलात तनहा अनिल फहशाए वल मुनकर का इतलाक इस पर होता है, क्यों कर उसके हाथ में नहीं उसके दिल में एक रोशन चला रखा हुआ होता है। और यह दर्जा कामिल तजलुल कामिल नेस्ती और फरोतनी और पूरी इताअत से हासिल होता है, फिर गुनाह का ख्याल उसे क्यों कर आ सकता है और इनकार इसमें पैदा नहीं हो सकता। फाशा की तरफ उसकी नजर उठ ही नहीं सकती। गर्ज एक ऐसी लज्जत ऐसा सरूर हासिल होता है कि मैं नहीं समझ सकता कि उसे क्यों कर बयान करूं। फरमाया सुनो वो दुआ जिसके लिए उदूनी अस्तजीब लकुम फरमाया है, इसके लिए यही सच्ची रूह मतलूब है। अगर इस तजर्रो और खुशु में हकीकत की रूह नहीं तो वो टीटी से कम नहीं है। फिर कोई कह सकता है कि असबाब की रियायत जरूरी नहीं है, ये गलत फहमी है। शरीयत ने असबाब को मना नहीं किया, और सच पूछो तो क्या वो असबाब नहीं یا اسباب دعا نہیں، تلاش اسباب بجائے خود ایک دعا ہے، اور دعا بجائے خود عظیم الشان اسباب کا چشمہ ہے۔ انسان کی ظاہری بناوٹ، اس کے دو ہاتھ دو پاؤں کی ساخت ایک دوسرے کی امداد کے قدرتی رہنما ہے۔ جب یہ نظارہ خود انسان میں موجود ہے، پھر کس قدر حیرت اور تعجب کی بات ہے کہ وہ تعاون علی البر و تقوی کے معنی سمجھنے میں مشکلات کو دیکھے۔ ہاں میں کہتا ہوں کہ تلاش اسباب بھی بذریعہ دعا کرو، میں نہیں سمجھتا کہ جب میں تمہیں تمہارے جسم کے اندر اللہ تعالیٰ کا ایک قائم کردہ سلسلہ امداد باہمی اور کامل رہنما سلسلہ دیکھتا ہوں، تم اسے انکار کرو۔ اللہ تعالیٰ نے اسباب کو اور بھی صاف کرنے اور وضاحت سے دنیا پر کھول دینے کے لیے انبیاء علیہ السلام کے ایک سلسلہ دنیا میں قائم کیا۔ اللہ تعالیٰ اس بات پر قادر تھا اور قادر ہے کہ اگر وہ چاہے تو کسی قسم کی امداد کی ضرورت ان رسولوں کو باقی نہ رہنے دے، مگر پھر بھی ایک وقت ان پر آتا ہے کہ وہ من انصاری اللہ کہنے پر مجبور ہوتے ہیں۔ کیا وہ ایک ٹکڑ گدا فقیر کی طرح سزا دیتے ہیں؟ نہیں، من انصاری اللہ کہنے کی بھی ایک شان ہوتی ہے۔ وہ دنیا کو رعایت اسباب سکھانا چاہتے ہیں جو دعا کا ایک شعبہ ہے، ورنہ اللہ تعالیٰ پر ان کو کامل ایمان اور اس کے وعدوں پر پورا یقین ہوتا ہے۔ وہ جانتے ہیں کہ اللہ تعالیٰ کا وعدہ کہ انا لننصر رسلنا والذین آمنوا فی الارض وعدہ ہے۔ میں کہتا ہوں کہ بھلا اگر خدا کسی کے دل میں مدد کا خیال نہ ڈالے تو کوئی کیوں کر مدد کر سکتا ہے؟ اصل بات یہی ہے کہ حقیقی معاون و ناصر وہی پاک ذات ہے جس کی شان نعم المولا و نعم النصیر و نعم الوکیل ہے۔ دنیا اور دنیا کی مددیں ان لوگوں کے سامنے کل میت ہوتی ہیں، وہ مردہ کیڑے کے برابر بھی حقیقت نہیں رکھتی ہیں، لیکن دنیا کو دعا کا ایک موٹا طریق بتلانے کے لیے وہ یہ راہ بھی اختیار کرتے ہیں۔ حقیقت میں وہ اپنے کاروبار کا متولی خدا تعالیٰ کو ہی جانتے ہیں، اور یہ بات بالکل سچ ہے۔ وہ یتولی الصالحین، اللہ تعالیٰ ان کو معمور کر دیتا ہے کہ وہ اپنے کاروبار کو دوسروں کے ذریعے سے ظاہر کریں۔ ہمارے رسول اللہ صلی اللہ علیہ وسلم مختلف مقامات پر مدد کا آواز فرماتے تھے، اس لیے کہ وقت نصرت الہی کا تھا، اس کو تلاش کرتے تھے کہ وہ کس کے شامل حال ہوتی ہے۔ یہ ایک بڑی غور طلب بات ہے۔ دراصل مامور من اللہ لوگوں سے مدد نہیں مانگتا، بلکہ من انصاری اللہ کہہ کر وہ اس نصرت کا استقبال کرنا چاہتا ہے، اور ایک فرط شوق سے بے قرار دل کی طرح اس کی تلاش میں رہتا ہے۔ نادان اور کوتا اندیش لوگ یہ سمجھتے ہیں کہ وہ لوگوں سے مدد مانگتا ہے، بلکہ اسی طرح پریشان میں وہ کسی دل کے لیے جو اس نصرت کا موجب ہوتا ہے، ایک برکت اور رحمت کا موجب ہوتا ہے۔ بس مامور من اللہ کی طلب امداد کا اصل سر اور راز یہی ہے جو قیامت تک اسی طرح پر رہے گا۔ اشاعت دین میں مامور من اللہ دوسروں سے مدد چاہتے ہیں، مگر کیوں؟ اپنے ادائے قرض کے لیے، فرض کے لیے، تاکہ دلوں میں خدا تعالیٰ کی عظمت پیدا کریں، ورنہ یہ ایک ایسی بات ہے کہ قریب کفر پہنچ جاتی ہے۔ اگر غیر اللہ کو متولی قرار دیں، اور ان نفوس قدسیہ سے ایسا امکان محال مطلق ہے۔ میں نے ابھی کہا ہے کہ توحید تبھی پوری ہوتی ہے کہ کل مرادوں کا موتی اور تمام امراض کا چارہ اور مدار وہی ذات واحد ہے، لا الہ الا اللہ کے یہی معنی ہے۔ صوفیوں نے اس میں الہ کے لفظ سے محبوب، مقصود اور معبود مراد لی ہے۔ بے شک اصل اور سچ یہی ہے، جب تک انسان کامل توحید پر کاربند نہیں ہوتا، اس میں اسلام کی محبت اور عظمت قائم نہیں ہوتی۔ اور پھر میں اصل ذکر کی طرف رجوع کر کے کہتا ہوں کہ نماز کی لذت اور سرور اسے حاصل نہیں ہو سکتا۔ مدار اسی بات پر ہے کہ جہاں تک برے ارادے، ناپاک اور گندے منصوبے وسم نہ ہوں، انانیت اور شیخی دور ہو کر نیستی اور فروتنی نہ آئے، خدا کا سچا بندہ نہیں کہلا سکتا۔ اور معبودیت کاملہ کے سکھانے کے لیے بہترین معلم اور افضل ترین ذریعہ نماز ہی ہے۔ میں پھر تمہیں بتلاتا ہوں کہ اگر خدا تعالیٰ سے سچا تعلق اور حقیقی ارتباط قائم کرنا چاہتے ہو تو نماز پر کاربند ہو جاؤ، اور ایسے کاربند بنو کہ تمہارا جسم، تمہاری زبان، بلکہ تمہاری روح کے ارادے اور جذبے سب کے سب خامتاً نماز ہو جائیں. یہ بات حضرت اختص نے فرمایا ہم کو صرف قیل و قال تک ہی محدود نہ رکھنا چاہیے بلکہ اعمال ساتھ ہونے چاہیے. جو اعمال کی ضرورت نہیں سمجھتا وہ سخت ناعاقبت اندیش اور نادان ہے. قانون قدرت میں اعمال اور ان کے نتائج کی نظیریں تو موجود ہیں, کفارے کی نظیر کوئی موجود نہیں. مثلا بھوک لگتی ہے تو کھانا کھا لینے کے بعد وہ فروغ ہو جاتی ہے, یا پیاس لگتی ہے پانی سے جاتی رہتی ہے تو معلوم ہوا کہ کھانا کھانے یا پانی پینے کا نتیجہ بھوک کا جاتے رہنا یا پیاس کا بجھ جانا ہوا. مگر یہ تو نہیں ہوتا کہ بھوک لگے زید کو اور بکر روٹی کھائے اور زید کی بھوک جاتی رہے. اگر قانون قدرت میں اس کی کوئی نظیر موجود ہوتی تو شاید کفارے کا مسئلہ مان لینے کی گنجائش نکل آتی, لیکن جب قانون قدرت میں اس کی کوئی نظیر ہی نہیں تو انسان جو نظیر دے کر ماننے کا عادی ہے اسے کیوں کر تسلیم کر سکتا ہے. عام قانون انسانی میں بھی تو اس کی نظیر نہیں ملتی ہے. کبھی نہیں دیکھا گیا کہ زید نے خون کیا ہو اور خالد کو پھانسی ملی ہو. غرض یہ ایک ایسا اصول ہے جس کی کوئی نظیر ہرگز موجود نہیں. میں اپنی جماعت کو مخاطب کر کے کہتا ہوں کہ ضرورت ہے اعمال صالحہ کی. خدا تعالیٰ کے حضور اگر کوئی چیز جا سکتی ہے تو وہ یہی اعمال صالحہ ہیں. الیہ یصعد الکلم الطیب, خود خدا تعالیٰ فرماتا ہے اس وقت ہمارے قلم رسول اللہ صلی اللہ علیہ وسلم کی تلواروں کے برابر ہیں, لیکن فتح اور نصرت اسی کو ملتی ہے جو متقی ہو. خدا تعالیٰ نے یہ وعدہ فرما دیا ہے کان حقا علینا نصر المومنین, مومنوں کی نصرت ہمارے ذمہ ہے. اور لن یجعل اللہ للکافرین علی المومنین سبیلا, اللہ مومنوں پر کافروں کو رانی دیتا. اس لیے یاد رکھو کہ تمہاری فتح تقوی سے ہے, ورنہ عرب تو نرے لیکچرار اور خطیب اور شاعر ہی تھے. انہوں نے تقوی اختیار کیا, خدا تعالیٰ نے اپنے فرشتے ان کی امداد کے لیے نازل کیے. تاریخ کو اگر انسان پڑھے تو اسے نظر آ جائے گا کہ صحابہ کرام رضی اللہ عنہم نے جس قدر فتوحات کیں وہ انسانی طاقت اور سائی کا نتیجہ نہیں ہو سکتا. حضرت عثمان رضی اللہ عنہ تک 20 سال کے اندر ہی اندر اسلامی سلطنت عالمگیر ہو گئی. اب ہم کو کوئی بتاوے کہ انسان ایسا کر سکتا ہے؟ اسی لیے اللہ تعالیٰ بار بار فرماتا ہے ان اللہ مع الذین اتقوا والذین هم محسنون. متقی کے معنی ہیں ڈرنے والا, ایک ترک شر ہوتا ہے اور ایک حفاظ خیر. متقی ترک شر کا مفہوم اپنے اندر رکھتا ہے اور محسن حفاظ خیر کو چاہتا ہے. میں نے اس کے متعلق ایک حکایت پڑھی ہے کہ ایک بزرگ نے کسی کی دعوت کی اور اپنی طرف سے مہمان نوازی کا پورا اہتمام کیا اور حق ادا کیا. جب وہ کھانا کھا چکے تو بزرگ نے بڑے انکسار سے کہا کہ میں آپ کے لائق خدمت نہیں کر سکتا. مہمان نے کہا کہ آپ نے مجھ پر کوئی احسان نہیں کیا بلکہ میں نے احسان کیا ہے, کیونکہ جس وقت تم مصروف تھے میں تمہاری املاک کو آگ لگا دیتا تو کیا ہوتا. غرض متقی کا کام یہ ہے کہ برائیوں سے باز آوے. اس سے آگے دوسرا درجہ حفاظ خیر کا ہے, جس کو یہاں محسنون کے لفظ سے ادا کیا گیا ہے کہ نیکیاں بھی کرے. پورا راست باز انسان تب ہوتا ہے جب بدیوں سے پرہیز کر کے یہ مطالعہ کرے کہ نیکی کون سی کی ہے. کہتے ہیں حضرت امام حسن رضی اللہ عنہ کے پاس ایک نوکر چائے کی پیالی لایا, جب قریب آیا تو غفلت سے وہ پیالی آپ کے سر پر گر پڑی. آپ نے تکلیف محسوس کر کے ذرا تیز نظر سے غلام کی طرف دیکھا. غلام نے آہستہ سے پڑھا والکاظمین الغیظ. یہ سن کر حضرت امام حسن رضی اللہ عنہ نے فرمایا قزم میں انسان غصہ دبا لیتا ہے اور انظہار نہیں کرتا مگر اندر سے پوری رضا مندی نہیں ہوتی, اس لیے عفو کی شرط لگا دی ہے आपने कहा कि मैंने अफ़ किया। फिर पढ़ा वल्लाह युहिब्बुल मोहसिनीन, महबूब इलाही वही होते हैं जो कज़्म और अफ़ के बाद नेकी भी करते हैं। आपने फरमाया जा आज़ाद भी किया। रास्तबाजों के नमूने ऐसे हैं कि चाय की प्याली गिरा कर आज़ाद हुआ। अब बताओ कि यह नमूना असूल की उमदगी ही से पैदा हुआ। अल्लाह ताला फरमाता है फस्तकिम कमा उमिरता, यानी सीधा हो जा, किसी किस्म की बदअमली की कजी ना रहे, फिर राजी होगा। आप भी सीधा हो जा और दूसरों को भी सीधा कर। अरब के लिए सीधा करना किस कदर मुश्किल था। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लोगों के पूछने पर फरमाया कि मुझे सूरह हूद ने बूढ़ा कर दिया, क्योंकि इसके हुक्म की रूह से भारी जिम्मेदारी मेरे सुपुर्द हुई है। अपने आप को सीधा करना और अल्लाह ताला के आकाम की पूरी फरमा बरदारी करना, जहां तक इंसान की अपनी जात से ताल्लुक रखती है, मुमकिन है कि वो उसको पूरा करे, लेकिन दूसरों को वैसे ही बनाना आसान नहीं है। इसलिए हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बुलंद शान और कुव्वत कुदसी का पता लगता है। चुनांचे आपने इस हुक्म की कैसी तामील की, सहाबाए कराम की वो पाक जमात तैयार की कि उनको कुंतुम खैरा उम्मतिन नुखरिजत लिन्नास कहा गया, और रजी अल्लाह अनहुम व रजू अनहु की आवाज उनको आ गई। आपकी जिंदगी में कोई भी मुनाफिक मदीने तैयबा में ना रहा, गर्ज ऐसी कामयाबी आपको ही कि उसकी नजीर किसी दूसरे नबी के वाकयात जिंदगी में नहीं मिलती। इससे अल्लाह ताला की गर्ज ये थी कि कीलो काल ही तक बात न रखनी चाहिए, क्योंकि अगर निरे किलो काल और रयाकारिता की बात हो तो दूसरे लोगों और हम में फिर क्या इम्तियाज होगा और दूसरों में क्या शर्फ। तुम सिर्फ अपना अमली नमूना दिखाओ और इसमें ऐसी चमक हो कि दूसरे उसको कबूल कर लें, क्योंकि जब तक इसमें चमक ना हो कोई उसको कबूल नहीं कर सकता। क्या कोई इंसान मेरी चीज पसंद कर सकता है, जब तक कपड़े में एक दाग भी हो वो अच्छा नहीं लगता। इसी तरह जब तक तुम्हारी अंदरूनी हालत में सफाई और चमक ना होगी कोई खरीदार नहीं हो सकता। हर शख्स उम्दा चीज को पसंद करता है। इसी तरह जब तक तुम्हारे अखलाक आला दर्जे के ना हो किसी मकाम तक नहीं पहुंच सकोगे। हजरत अकदस ने फरमाया उम्र नापायदार पर भरोसा करना दानिशमंद का काम नहीं है। मौत यूं ही आकर लितार जाती है और इंसान को पता भी नहीं लगता, जबकि इंसान इस तरह पर मौत के पंजे में गिरफ्तार है, फिर उसकी जिंदगी का खुदा ताला के सवा कौन जिम्मेदार हो सकता है? अगर जिंदगी खुदा के लिए हो तो उसकी हिफाजत करेगा। बुखारी में एक हदीस है कि जो शख्स खुदा ताला से मोहब्बत का राबिता पैदा कर लेता है, खुदा ताला उसके आजा हो जाता है। एक दूसरी रिवायत में है कि उसकी दोस्ती यहां तक हो जाती है कि मैं उसके हाथ पांव वगैरह, हत्ता कि उसकी जुबान हो जाता हूं जिससे वह बोलता है। असल बात यह है कि जब इंसान जज्बात नफ्स से पाक हो जाता है और नफसानियत छोड़कर खुदा के इरादों के अंदर चलता है, उसका कोई फेल नाजायज नहीं होता, बल्कि हर फेल खुदा के मंशा के मुआफिक होता है। इससे बढ़कर यह कि खुदा ताला उसे अपना फेल इकरार देता है, ये एक मकाम है कुर्ब इलाही का, जहां पहुंचकर सुलूक की मंजिलों को पूरे तौर पर तय न करने वालों ने या तो ठोकर खाई है या इलाहियात से नावाकिफ और कुर्ब इलाही के मफहूम को न समझने वालों ने गलत फहमी से काम लिया है और वहदत वजूद का मसला गल लिया है। इस बात को भी हरगिज ना भूलना चाहिए कि जहां इंसान इब्तला में पड़ता है वो फेल खुदा के इरादे से मुआफिक नहीं होगा, खुदा ताला की रजा उसके खिलाफ होती है। ऐसा शख्स अपने जज्बात के नीचे आ जाता है, ना कि मंशा इलाही के मातहत। लेकिन वह इंसान जो अल्लाह ताला का वली कहलाता है और खुदा जिसकी जिंदगी का जिम्मेदार होता है, वो होता है जिसकी कोई हरकत और सुकून बिला इस्तिस्वाब किताब इलाही नहीं होती। वो अपनी हर बात और इरादे पर किताबुल्लाह की तरफ रजू करता है और उसे मशवरा लेता है। फिर आगे कहा है कि उसकी जान निकालने में अल्लाह ताला को बड़ा तरद्दुद होता है। अल्लाह ताला तरद्दुद से पाक है, मतलब यह है कि एक मसलियत के लिए उसको मौत दी जाती है और एक अजीम मसलियत के लिए उसको दूसरे जहान में ले जाया जाता है, नहीं तो उसकी बका खुदा को बड़ी प्यारी लगती है। پس اگر انسان کی ایسی زندگی نہیں کہ خدا تعالیٰ کو اس کی جان لینے میں تردد ہو تو وہ حیوانات سے بھی بدتر ہے. ایک بکری سے بہت سے آدمی گزارا کر سکتے ہیں اور اس کا چمڑا بھی کام آ سکتا ہے, اور انسان کسی حالت میں کیا مر کر بھی کام نہیں آتا, مگر صالح آدمی کا اثر اس کی ذریت پر بھی پڑتا ہے اور وہ بھی اس سے فائدہ اٹھاتی ہے. اصل بات یہ ہے کہ در حقیقت وہ مرتا ہی نہیں, مرنے پر بھی اس کو ایک نئی زندگی دی جاتی ہے. حضرت داؤد علیہ السلام نے کہا ہے کہ میں بچہ تھا, بوڑھا ہوا, میں نے کسی خدا پرست کو ذلیل حالت میں نہیں دیکھا اور نہ اس کے لڑکوں کو دیکھا کہ وہ ٹکڑے مانگتے ہوں. گویا متقی کی اولاد کا بھی خدا تعالیٰ ذمہ دار ہوتا ہے, لیکن حدیث میں آیا ہے ظالم اپنے اہل و عیال پر بھی ظلم کرتا ہے کیونکہ ان پر اس کا بد اثر پڑتا ہے. بس کس قدر ضرورت ہے کہ تم اس بات کو سمجھ لو کہ تمہارا پیدا کرنے سے خدا تعالیٰ کی غرض یہ ہے کہ تم اس کی عبادت کرو اور اس کے لیے ہو جاؤ, دنیا تمہاری مقصود بذات نہ ہو. میں اس لیے بار بار اس ایک امر کو بیان کرتا ہوں کہ میرے نزدیک یہی ایک بات ہے جس کے لیے انسان آیا ہے, اور یہی بات ہے جس سے وہ دور پڑا ہوا ہے. میں یہ نہیں کہتا کہ تم دنیا کے کاروبار چھوڑ دو, بیوی بچوں سے الگ ہو کر کسی جنگل یا پہاڑ میں جا بیٹھو. اسلام اس کو جائز نہیں رکھتا, اور رہبانیت اسلام کا منشا نہیں. اسلام تو انسان کو چست اور ہوشیار اور مستعد بنانا چاہتا ہے, اس لیے میں تو کہتا ہوں کہ تم اپنے کاروبار کو جد و جہد سے کرو. حدیث میں آیا ہے کہ جس کے پاس زمین ہو اور وہ اس کا تردد نہ کرے تو اس سے مواخذہ ہوگا. بس اگر کوئی اس سے یہ مراد لے کہ دنیا کے کاروبار سے الگ ہو جائے تو وہ غلطی کرتا ہے. اصل بات یہ ہے کہ یہ سب کاروبار جو تم کرتے ہو اس میں دیکھ لو کہ خدا تعالیٰ کی رضا مقصود ہو اور اس کے ارادے سے باہر نکل کر اپنی اغراض و جذبات کو مقدم نہ کرو. بس اگر انسان کی زندگی کا یہ مدعا ہو جائے کہ وہ صرف تناؤم کی زندگی بسر کرے اور اس کے کامیابیوں کی انتہا خورونوش اور لباس و خواب ہی ہو اور خدا تعالیٰ اس کے لیے کوئی خانہ اس کے دل میں باقی نہ رکھے, تو یاد رکھو کہ ایسا شخص فطرت اللہ کا مقلب ہے. اس کا نتیجہ یہ ہوگا کہ وہ رفتہ رفتہ اپنے خوا کو بیکار کر لے گا. یہ صاف بات ہے کہ جس مطلب کے لیے کوئی چیز ہم لیتے ہیں اگر وہی کام نہ دے تو اسے بیکار قرار دیتے ہیں. مثلا ایک لکڑی کرسی یا میز بنانے کے واسطے لیں اور اس کام کے ناقابل ثابت ہوں تو ہم اسے ایندھن ہی بنا دیں گے. اسی طرح پر انسان کی پیدائش کی اصل غرض تو عبادت ادائی ہے, لیکن اگر وہ اپنی فطرت کو خارجی اسباب اور بیرونی تعلقات سے تبدیل کر کے بیکار کر لیتا ہے تو خدا تعالیٰ اس کی پرواہ نہیں کرتا. اسی کی طرف یہ آیت اشارہ کرتی ہے, قل ما یعبأ بکم ربی لولا دعاؤکم. میں نے ایک بار پہلے بھی بیان کیا تھا, میں نے ایک رویا میں دیکھا غربن اس میں ایک بڑی نالی چلی گئی ہے. اس نالی پر بھیڑیں لٹائی ہوئی ہیں اور ہر ایک قصاب کے جو ہر ایک بھیڑ پر مسلط ہے ہاتھ میں چھری ہے جو انہوں نے ان کی گردن پر رکھی ہوئی ہے اور آسمان کی طرف منہ کیا ہوا ہے. میں ان کے پاس ٹہل رہا ہوں, میں نے یہ نظارہ دیکھ کر سمجھا کہ یہ آسمانی حکم کے منتظر ہیں. تو میں نے یہی آیت پڑھی, قل ما یعبأ بکم ربی لولا دعاؤکم. یہ سنتے ہی ان قصابوں نے فی الفور چھریاں چلا دیں اور یہ کہا کہ تم ہو کیا, آخر گو کھانے والی بھیڑیں ہی ہو. غرض خدا تعالی متقی کی زندگی کی پرواہ کرتا ہے اور اس کی بقا کو عزیز رکھتا ہے, اور جو اس کی مرضی کے برخلاف چلے وہ اس کی پرواہ نہیں کرتا اور اس کو جہنم میں ڈالتا ہے. اس لیے ہر ایک کو لازم ہے کہ اپنے نفس کو شیطان کی غلامی سے باہر کرے. جیسے کلورو فارم نیند لاتا ہے, اسی طرح پر شیطان انسان کو تباہ کرتا ہے اور اسے غفلت کی نیند سلاتا ہے اور اس میں اس کو ہلاک کر دیتا ہے.